नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल फागुन महिनाको 15 गते शुक्रबार, फागुन शुक्ल एकादशी, तदनुसार फेब्रुअरी 27 तारीक सन् 2026, नेपाल सम्बत 1146। उम्मेद्वारीमा 40-49 उमेरकै वर्चस्व, 10,967 मतदान स्थल, 23,112 मतदान केन्द्र शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। यसै प्रसंगलाई कार्यक्रमको शुरूआतमा लिँदैछौ। प्रतिनिधि सभाका 275 सदस्यका लागि फागुन 21 गते निर्वाचन सम्पन्न हुँदैछ। 2079 निर्वाचनबाट गठित प्रतिनिधि सभा भदौ 23 र 24 आन्दोलनपछि विघटन भएसँगै नयाँ निर्वाचन हुँदैछ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षबाट 165 र समानुपातिक निर्वाचन प्रणालीतर्फ 110 सदस्य निर्वाचित हुनेछन्। प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फ गरी कुल 6,541 जना उम्मेद्वार चुनावी मैदानमा छन्, जसमध्ये 275 जना फागुन 21 निर्वाचनबाट निर्वाचित हुनेछन्। निर्वाचनमा प्रत्यक्षतर्फ 61 निर्वाचन चिन्हमा 65 राजनैतिक दल चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ 57 निर्वाचन चिन्हमा 63 राजनैतिक दल रहेका छन्। चुनावमा प्रत्यक्षतर्फ 3,406 उम्मेद्वार छन्, जसमा पुरूष उम्मेद्वार 3,017 र महिला उम्मेद्वार 388 तथा अन्य समूहबाट एक उम्मेद्वार रहेका छन्। समानुपातिकमा 3,135 उम्मेद्वार चुनावी मैदानमा छन्, जसमा पुरूष 1,772 र महिला उम्मेद्वार 1,363 जना रहेका छन्। दुवै निर्वाचन प्रणालीतर्फ 40 49 वर्ष समूहका सबैभन्दा बढ़ी उम्मेद्वार छन्। प्रत्यक्षमा 30 वर्ष मुनिका उम्मेद्वार 201 छन्। 30 वर्ष समूहका उम्मेद्वार 749 रहेका छन्। 40 वर्ष उमेर समूहका 1,077 जना छन्। 50-59 वर्ष समूहका उम्मेद्वार 894 जना प्रतिस्पर्धामा छन्। 60-69 वर्ष समूहका उम्मेद्वार 395 जना प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धामा छन्। 70 वर्षदेखि 79 वर्ष समूहका 83 जना र 80 वर्षमाथिका 7 जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। समानुपातिकमा पनि 40-49 उमेर समूहकै उम्मेद्वारको वर्चस्व रहेको छ। उम्मेद्वारीमा 40-49 उमेरकै वर्चस्व, 10,967 मतदान स्थल, 23,112 मतदान केन्द्र शीर्षकमा गोर्खापत्रको मुख्य समाचार प्रकाशित छ। सत्ताका लागि निर्णायक मधेसमा दलहरूका आँखा शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। कुल 36,36,414 मतदाता रहेको मधेस प्रदेशले देशका कुल मतदाताको करिब 20% हिस्सा ओगर्छ। प्रत्यक्षतर्फ 8 जिल्लामा 32 सीट अर्थात प्रतिनिधि सभाका कुल प्रत्यक्ष सीटको झण्डै 19%। समानुपातिक मतमा पनि मधेसको योगदान निर्णायक हुने भएकाले सिंहदरबारको यात्रा यहीबाट सहज र निर्णायक हुन्छ भन्ने बुझाइ प्रमुख दलमा छ। यही गणितले कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी सबै मधेसतर्फ केन्द्रित छन्। यसपटकको चुनावमा प्रमुख दलहरूले मधेसलाई केवल क्षेत्रीय प्रतिस्पर्धा होइन कि सिंहदरबारको यात्रा तय गर्ने निर्णायक मैदानका रूपमा लिएका छन्। मधेसको मतले सत्ता समीकरण उथल पुथल गराउने सामर्थ्य राख्ने भएकाले दलहरूको चुनावी रणनीति, नेतृत्वको उपस्थिति, घोषणा पत्रका एजेण्डा र नाराहरू मधेस केन्द्रित देखिन थालेका छन्। यद्यपि शीर्ष नेताहरूको अन्य क्षेत्र पनि चुनावी मैदानमा चर्चामा रहेका छन्। सत्ताका लागि निर्णायक मधेसमा दलहरूका आँखा नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो। उम्मेद्वारको चरम व्यवस्थामा हुलाकी राजमार्ग शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। सधैं चुनावी नारा र एजेण्डा बनिरहेको हुलाकी राजमार्ग यसपटक कसैको नजरमा छैन। दलका घोषणा पत्रहरूमा लेख्ने सम्मको काम भए पनि उम्मेद्वारहरूले यसलाई न नारा बनाएका छन् न भाषणबाजीको विषय बनाएका छन्। मध्य प्रदेशको समृद्धिको आधार मानिएको हुलाकी राजमार्गको द्रुत निर्माण कार्य भने चलिरहेको छ। हुलाकी राजमार्ग बनेपछि सहज आवागमन हुनेमा त्यहाँका जनता आशावादी छन्, तर उक्त संरचनाको निर्माण कहिले पूरा हुन्छ भनेर न नयाँ दलहरूले भन्न सक्ने अवस्था छ न पुराना दलहरूले नै। उम्मेद्वारको चरम व्यवस्थामा हुलाकी राजमार्ग नागरिकको अग्रपृष्ठको समाचार हो यो। मुसहर माझी बस्तीमा छैन चुनावी चहल पहल, मतदाता शिक्षा समेत पुगेन शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। चितवनको सौराहा नजिकैको मुसहर बस्तीमा 29 घर छन्। त्यहाँ यस अघिका निर्वाचनमा उम्मेद्वारहरूको चहल पहल निकै हुने गर्दथ्यो। अघिल्ला निर्वाचनहरूमा उम्मेद्वारहरूको बाक्लो उपस्थिति हुने गरे पनि यसपटक उम्मेद्वारहरू भोट माग्न अझै पुगेका छैनन्। फागुन 21 चुनाव हुने भन्ने त थाहा छ। नेताहरू बाटै बाटो जान्छन् तर यहाँ पस्दैनन्। चितवनको रत्नगर नगरपालिका 8 स्थित माझी मुसहर टोलकी अध्यक्ष बासमती माझीले भन्नुभयो, अहिलेसम्म एकजना नेता मात्र हाम्रो बस्तीमा आउनु भएको छ। उहाँले भन्नुभयो, जिल्लामा कुल मतदाता संख्या 149,621 रहेको छ भने 19 उम्मेद्वार प्रतिस्पर्धामा छन्। उम्मेद्वारहरू चुनावी प्रचारमा सक्रिय देखिए पनि मुसहर बस्तीमा भने प्रत्यक्ष भेटघाट र घर दैलो कार्यक्रम विगतमा जस्तो हुन नसकेको बासमतीले बताउनुभयो। उहाँले भन्नुभयो, यहाँका मुसहर 2059 साल अघि राप्ती किनारमा बस्दै आएका थिए। त्यहाँ बाढ़ी आएपछि विस्थापित भएका मुसहर बस्तीलाई लुमन्ती संस्थाले सबैका लागि घर बनाइदिएको थियो। यहाँ सबैको साथ साथ धूर जमीन छ। उनीहरूले मानिसहरू ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। मुसहर माझी बस्तीमा छैन चुनावी चहल पहल, मतदाता शिक्षा समेत पुगेन नागरिकको भित्री पृष्ठको समाचार हो यो। निर्वाचनका लागि उपत्यका छोड्नेको चाप बढ़दै शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर छापेको छ। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा आफ्नो स्थानमा भोट हाल्न जान थालेसँगै काठमाडौं उपत्यका छोड्ने चाप दिनानुदिन बढ़ेको छ। आन्तरिक उडान तथा लामो दूरीको सार्वजनिक सवारीको चाप बढ़न थालेको सरकारवाला बताउँछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौला आन्तरिक हवाईमा साबिकको भन्दा चाप बढ़ेको बताउनुहुन्छ। आन्तरिक वायु सेवा संचालक संघ पनि आन्तरिक उडानमा चाप केही बढ़ेको बताउनुहुन्छ। संघका वरिष्ठ उपाध्यक्ष प्रतापजंग पाण्डेले भन्नुभयो, हेलिकप्टरमा खासै चाप छैन, खासै पर्यटकको सीजन पनि शुरू भएको छैन। फिक्स विंग्समा भने मुभमेन्टहरू बढ़ेको छ। निर्वाचनको दिन नजिकिँदै गर्दा हवाई यात्रुको चाप थप बढ़न सक्ने अनुमान संघको रहेको छ। निर्वाचनका लागि उपत्यका छोड्नेको चाप बढ़दै अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। निर्वाचन प्रभावित पार्ने बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन पत्राचार शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। निर्वाचनको मुखमा आएर यसलाई प्रभावित गर्ने गरी बीबीसीले हिजो सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई दोषी ठहर गर्ने कोशिश गरिएको छ। प्रहरीकै गोप्य स्रोतबाट उहाँले दिनुभएको आदेश लिक गरिएको दावी गरिए पनि यसलाई प्रहरी प्रवक्ताले अस्वीकार गर्नुभएको छ। जेएनजी विद्रोहमा भएको दमनको अध्ययन गर्न गठित आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नहुँदै यसलाई नियोजित रूपमा अहिले सार्वजनिक गरिएको विश्वास लिइएको छ। निर्वाचित प्रभावित पार्ने बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन पत्राचार नागरिकको अग्रपृष्ठमा समाचार छ। बीबीसीको रिपोर्ट प्रति नेपाल प्रहरीको आपत्ति शीर्षकमा नेपाल समाचार पत्रले पनि अग्रपृष्ठमा खबर बनाएको छ। बीबीसीको काल्पनिक र फेक रिपोर्टलाई लिएर नेपाल प्रहरीले असहमति र आपत्ति जनाएको छ। रिपोर्टमा उल्लेखित प्रहरी कल साइन संवाद आधिकारिक नभएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनुभयो। बीबीसीले निर्वाचन नजिकिँदै गर्दा हिजो एकाएक जेएनजी आन्दोलनबारे भ्रमपूर्ण रिपोर्ट सार्वजनिक गर्दै भ्रम छर्ने प्रयास गरेको थियो। बीबीसीको रिपोर्ट प्रति नेपाल प्रहरीको आपत्ति नेपाल समाचार पत्रको अग्रपृष्ठको खबर हो यो। यता राजधानीले मानवाधिकार आयोगले पनि लुकायो 23-24 भदौको घटना प्रतिवेदन शीर्षकमा मुख्य समाचार छापेको छ। पूर्व प्रधान न्यायाधीशको अध्यक्षतामा गठन हुने राष्ट्रिय मानवाधिकार आयोगले पनि 23 र 24 भदौ 2022 भएको जेएनजी आन्दोलनको प्रतिवेदन लुकाएको पाइएको छ। सरकारले आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षति तथा त्यसमा संलग्नमाथि कार्यवाही सिफारिश समेत गर्ने अख्तियारी पाएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेका बेला संवैधानिक आयोगले समेत प्रतिवेदन गुपचुप राखेको छ। मानवाधिकार आयोगले पनि लुकायो 23-24 भदौको घटना प्रतिवेदन राजधानीको मुख्य समाचारको शीर्षक हो यो। दलहरूको प्रतिबद्धता प्रदेश राजधानीका पूर्वाधार प्राथमिकतामा शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेद्वार आफ्ना भावी योजना र कार्यक्रम सहित मतदाता समक्ष पुग्ने क्रमले तीव्रता पाएको छ। बागमती प्रदेशको राजधानीका उम्मेद्वार तथा दलको प्राथमिकता पूर्वाधारमै केन्द्रित भएको छ। विगतमा निर्वाचनमा भन्दा फरक अभ्यास देखिएको यसपटकको निर्वाचनमा दल र उम्मेद्वारलाई भावी योजनाका बारेमा प्रश्न गर्न थालेका मतदाताले संघीय संसदमा पुगेर नीति नियम बनाउनेदेखि आफ्नो गाउँठाउँको विकास तथा योजनाका बारेमा समेत उम्मेद्वारहरूसँग प्रतिबद्धता खोजेका छन्। त्यस संघीयतामा गएसँगै हेटौडा उपमहानगरपालिका प्रदेश राजधानी बनेको 9 वर्ष भइसकेको छ। अझै हेटौडाको व्यवस्थित र योजनाबद्ध विकासको शुरूआत हुन सकेको छैन। प्रदेश सरकारले प्रशासनिक भवन अभाव व्यहोर्दै आएको छ। अझ गत भदौमा भएको जेएनजी विद्रोहका क्रममा प्रदेश मन्त्रालय र कार्यालयहरूको संरचनामा तोड़फोड़ र आगजनी भएपछि खुम्चिएर प्रदेश सरकार सेवा प्रवाह र कार्य सम्पादन कठिन बनेको छ। कतिपय मन्त्रालय भाड़ाका घर मार्फतका कार्यालयबाट चलेका छन्। मुख्यमन्त्री कार्यालय नै साबिकको जीविसको भवनमा रहेको छ। दलहरूको प्रतिबद्धता प्रदेश राजधानीका पूर्वाधार प्राथमिकतामा गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। लुटिएका हतियार र फरार कैदीबन्दी नियन्त्रण गर्न विशेष संयन्त्र परिचालन शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। 24 भदौको प्रदर्शनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी थुनुवा नियन्त्रण गर्न 4 वटै सुरक्षा निकायले विशेष संयन्त्र परिचालन गरेका छन्। आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एपीएफ र राष्ट्रिय अनुसन्धान विभागले आफ्नो संयन्त्रलाई 77 वटै जिल्लामा तैनात गराएका हुन्। निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना 2082ले जेलबाट भागेका कैदीबन्दी र लुटिएका हतियारलाई सुरक्षा चुनौतीका रूपमा राखेको छ। करिब 6 महिना अघिको प्रदर्शनका क्रममा नेपाल प्रहरीका करिब 1300 हतियार लुटिएका हराएका थिए। तीमध्ये अझै 400 हतियार फेला परेका छैनन्। प्रहरीका करिब 1,00,000 राउण्ड गोली पनि अभिलेखबाट हराएका थिए। लुटिएका हतियार र फरार कैदीबन्दी नियन्त्रण गर्न विशेष संयन्त्र परिचालन क्रान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। चिकित्सा शिक्षामा त्रिवी विश्वकै उत्कृष्ट शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। विश्वका विश्वविद्यालयहरूको वरियता वर्ल्ड युनिभर्सिटी र्याङ्किङमा त्रिभुवन विश्वविद्यालयको सुधार भएको पाइएको छ। अध्ययन अनुसार त्रिवी मेडिकल शिक्षा विश्वकै उत्कृष्ट बनेको छ। नेपालको सबैभन्दा ठूलो र पुरानो उच्च शिक्षण संस्था त्रिवी टाइम्स हायर एजुकेशन THE वर्ल्ड युनिभर्सिटी ऱ्याङ्किङ 2026 1501 स्थानमा परेको छ भने ऱ्याङ्किङ स्कोर 23.52% गरेको छ। सन् 2025 त्रिवीले वर्ल्ड ऱ्याङ्किङ स्कोर 23.2 प्राप्त गरी 1501 स्थानमै थियो। यस वर्ष गत वर्षको तुलनामा स्कोरमा भने 0.5 ले सुधार भएको छ। यसलाई त्रिवीले सकारात्मक रूपमा लिएको छ। चिकित्सा शिक्षामा त्रिवी विश्वकै उत्कृष्ट, नागरिकको भित्री पृष्ठको समाचार हो यो। नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न दलहरूका कस्ता छन् योजना शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर बनाएको छ। 21 फागुनमा हुने निर्वाचनमा होमिएका मुख्य दलले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्ने योजनालाई आफ्ना घोषणा पत्रमा प्राथमिकतामा राखेका छन्। तर दलहरूका विगतका अभ्यास र नजिरले उनीहरूका घोषणा पत्र अनुसार काम हुनेमा सरकारवाला विश्वस्त देखिँदैनन्। नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा परेको एक वर्ष बितिसकेको छ। ग्रे लिस्टबाट बाहिर निस्कन सरकारले गरेको तयारी पर्याप्त नभएको भन्दै सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले सजग गराउँदै आएको छ। नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न दलहरूका कस्ता छन् योजना नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। अर्ब लागतका शीत भण्डार 7 वर्षसम्म अधुरै शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। किसानलाई मौसमी तरकारी तथा फलफूलको भण्डारण सुविधा उपलब्ध गराउने सोचका साथ बागमती प्रदेश सरकारले 7 वर्ष अघि शुरू गरेको शीत भण्डार निर्माणको योजनाले अझै पूर्णता पाउन सकेको छैन। प्रदेशका 9 जिल्लामा 12 शीत भण्डार बनाउन तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले 2076 सालमा विभिन्न 3 चरणमा ठेक्का मार्फत काम शुरू गरेकोमा हालसम्म पनि सबैको काम सम्पन्न भएको छैन भने सम्पन्न भए कारहरू पनि व्यवस्थित सञ्चालनको पर्खाईमै रहेका छन्। अर्ब लागतका शीत भण्डार 7 वर्षसम्म अधुरै कारोबारको अग्रपृष्ठको खबर हो यो। न्यून गुणस्तर सम्बन्धी 62 मुद्दा दायर शीर्षकमा गोर्खापत्रको अर्थपृष्ठमा समाचार छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तर तथा दूषित खाद्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने विरूद्ध 62 मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय र अदालतमा दायर गरेको छ। यीमध्ये 20 दूषित खाद्य पदार्थ, 34 न्यून गुणस्तर, 4 लेबल सम्बन्धी र 4 ऐन विपरीतका कार्यसँग सम्बन्धित रहेका विभागले जनाएको छ। न्यून गुणस्तर सम्बन्धी 62 मुद्दा दायर गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। ऊर्जा क्षेत्रमा बढ़ाइदै नियमन शीर्षकमा गोर्खापत्रले नै अर्थपृष्ठमा अर्को समाचार छापेको छ। विद्युत उत्पादन क्षेत्रमा प्रवर्धक तथा सर्वसाधारणको लगानी बढ़दै जाँदा पछिल्लो समय नियामकीय व्यवस्थापनलाई पनि चुस्त पार्ने प्रयास बलियो बन्दै आएको छ। ऊर्जा क्षेत्रको मुख्य नियामकीय निकाय विद्युत नियमन आयोगले पछिल्लो पटक जारी गरेका विद्युतमा खुल्ला पहुँच निर्देशिका, जलाशययुक्त आयोजनाको विद्युत खरिद बिक्री सम्बन्धी निर्देशिका, कम्पनीमा संस्थागत सुशासनको मापदण्डको मस्यौदादेखि जलविद्युत आयोजनाको उत्पादन लागत अध्ययन प्रक्रिया लगायतले नेपालको विद्युत उत्पादन क्षेत्रमा नियमसंगत र जनउत्तरदायी लगानीको वातावरण सिर्जना गर्न खोजेको छ। ऊर्जा क्षेत्रमा बढ़ाइदै नियमन गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। आचार संहिता उल्लंघनमा कडाई, उम्मेद्वार शिक्षक र कर्मचारीलाई जरिवाना शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। हिमपातसँगै पाथिभरा क्षेत्रमा पर्यटकको रमझम शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। जापानमा 10 वर्षदेखि जन्मदर घट्दो शीर्षकमा कान्तिपुरले खबर बनाएको छ। जापानमा पछिल्लो 10 वर्षदेखि जन्मदर लगातार घटिरहेको छ। यसरी एक दशकदेखि जन्मदर निरन्तर घटेको 1899 यताकै सबैभन्दा कम हो। सोही वर्षदेखि जापानले जन्मदरको तथ्याङ्क राख्न थालेको हो। स्वास्थ्य मन्त्रालयले हिजो जारी गरेको तथ्याङ्क अनुसार 2025 7,05,809 जना शिशु जन्मिएका थिए। यसमा जापानमा बस्ने विदेशी नागरिकबाट जन्मिएका शिशुहरूको विवरण पनि समावेश छ। जापानमा 10 वर्षदेखि जन्मदर घट्दो कान्तिपुरको समाचार हो यो। र दक्षिण अफ्रिका सेमी फाइनलमा शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। अहमदाबाद एएफपी कप्तान एडेन मार्क्रमले अभिजित 82 रन बनाएपछि दक्षिण अफ्रिकाले हिजो पहिलो खेलमा वेस्ट इण्डिजलाई 9 विकेटले पराजित गर्दै 2020 विश्वकपको सेमी फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकाले सुपर 8मा लगातार दोस्रो जीत निकालेको हो। दक्षिण अफ्रिकाले जीतका लागि 177 रनको लक्ष्य 16.1 ओभरमा पूरा गर्यो। दोस्रो खेलमा भारतले जिम्बावेमाथि विजय हात पारेपछि दक्षिण अफ्रिकाको सेमी फाइनल स्थान पक्का भएको थियो। दक्षिण अफ्रिका सेमी फाइनलमा कान्तिपुरले खबर बनाएको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।